नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईलाई स्वागत छ। म पिटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। पहिलो र दोस्रो चरणमा स्थानीय तह चुनाव सम्पन्न भएका 6 प्रदेशका 616 स्थानीय तहमा स्थानीय सरकारले कामकाज गर्न थालेका छन्। तर असार मसान्तभित्रै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक प्रावधान भए पनि आधा जसो स्थानीय सरकारले अझै बजेट ल्याउन सकेका छैनन्। पहिलो पटक स्थानीय सरकार सञ्चालनको अभ्यास गरिरहेकाले बजेटका विषयमा छाएको अन्योलता र दोस्रो चरणमा चुनाव सम्पन्न भएका स्थानीय तहले पर्याप्त समय समेत प्राप्त नभएकाले बजेट समयमै ल्याउन नसकेको हो। कार्यक्रम बदलिँदो नेपालको आजको प्रस्तुतिमा हामी बजेट बनाउँदा स्थानीय सरकारले ध्यान दिनुपर्ने कुराहरू, स्थानीय सरकारको बजेटको प्राथमिकता र आर्थिक स्रोतको खोजीका विषयमा कुराकानी गर्नेछौ। यसै विषयमा कुराकानी गर्नका लागि हामीसँग हुनुहुन्छ वित्तीय संघीयता तथा सुशासन विज्ञ डाक्टर किमलाल देवकोटा। स्वागत छ यहाँलाई।
धन्यवाद।
स्थानीय सरकारले धमाधम बजेट प्रस्तुत गरिरहेका बेला जुन स्थानीय सरकारको बजेटको प्राथमिकता चाहिँ के हुनुपर्ला र कसरी निर्धारण गर्ने?
बजेटको सन्दर्भमा चाहिँ हामी कसरी बुझ्नुपर्छ भने, अहिले अब साबीको स्थानीय निकाय र अब अहिलेको स्थानीय तह भयो होइन, साबीको स्थानीय निकाय र अहिलेको स्थानीय तहमा त धेरै फरक हुने नै भइहाल्यो। किनभने अहिलेको स्थानीय तहले भनेको संवैधानिक अधिकार प्राप्त स्थानीय तह हुन्, संविधानले स्थानीय तहलाई चाहिँ अब संविधानकै अनुसूचीमा अधिकारहरू दिएको छ। स्थानीयकै सन्दर्भमा अनुसूची 8 मै 22 एकल अधिकारहरू छ। अब बजेटको कुरा गर्दाखेरि चाहिँ के बुझ्नुपर्छ भने, हामीले स्थानीय तह को एकदम संचित कोष हुन्छ। हेर्नुहोस्, त्यो संचित कोषमा नेपाल सरकारले दिने अनुदान, जसरी यो चालू वर्षको बजेटमा जुन सरकारले जुन बजेट ल्याए नि, जुन 1278 अरबको जुन बजेट लिएर आयो, त्यो 1278 अरब बजेटमा 225 अरब भनेको बजेट भनेको स्थानीय तहको लागि हो, जुन त्यसलाई हामी जुन वित्तीय हस्तान्तरण भन्छौँ। 225 अरब बजेटमा 148 अरब भनेको त्यो वित्तीय समानीकरण भन्ने अनुदान हो, र 76 अरब भनेको त्यसलाई भन्छौँ हामी सशर्त अनुदान हो, त्यसलाई विषयगत अनुदान हो। र अहिले स्थानीय तहमा विशेष गरी एउटा अन्यलता पनि देखिएको छ बजेटकै सन्दर्भमा, त्यो वित्तीय समानीकरण अनुदान भनेको के हो होइन, त्यसको बाँडफाँड कसरी गर्ने, अथवा सशर्त अनुदान भनेको के हो, त्यसको बाँडफाँड कसरी गर्ने भन्ने कुरा अन्यलता पनि आएको छ। अब त्यो अब नेपाल सरकारले दिने त्यो अनुदान, दुई किसिमको अनुदान अहिले सरकारले नेपाल सरकारले दिएको छ, त्यो संचित कोषमा गएर जम्मा हुन्छ। र स्थानीयको जुन आफ्नो कर, सेवा शुल्क, दण्ड, जरिमाना जुन रकम कलेक्सन गर्नुहुन्छ, त्यो रकम नेपाल सरकारले दिने अनुदानको रकम, र अरू अरू सेक्टरहरू पनि छन्। अरू सेक्टर भनेको अब त्यो कस्तो हो भने, अब त्यो ऋण परिचालनदेखि स्थानीय स्रोत साधन भनेको विशेष गरी अब होइन प्राइभेट सेक्टरहरू होला, अथवा गैर सरकारी सेक्टरहरू होला होइन, यो सेक्टरबाट आएको रकमलाई पनि त्यो संचित कोषमा राख्ने भन्ने त्यो संविधानको भावना पनि हो त्यो। अब यसमा अब यो यही बास्केटलाई हेरेर अब स्थानीय तहले बजेट बनाउने हो। हेर्नुहोस् होइन, आफ्नो नीति तथा कार्यक्रमहरू स्वीकृत गर्ने हो। अब यो वर्षको बजेटको त लगभग डेडलाइन त गइसक्यो होइन, गइसक्यो असार मसान्तभित्रैमा उहाँले चाहिँ आफ्नो नीति तथा कार्यक्रम यो चालु वर्षको लागि चाहिँ पास गर्नु पर्थ्यो कि। एफएममा पनि आइसकेको छ, धेरै पत्र पत्रिकाहरू पनि यो समाचार आइसकेको छ, आधाभन्दा बढी स्थानीय तहले अझै पनि आफ्नो नीति तथा कार्यक्रम ल्याएका छैन भन्ने समाचारहरू आएको छ। र यसलाई यो अन्यलतालाई चाहिँ के गर्नु पर्यो भने, विशेष गरी उहाँले यो बास्केट छ जुन यो डालो छ, बजेटको जुन डालो छ, यो डालोको कसरी बाँडफाँड गर्ने भन्ने कुराहरूमा हामी आउनुपर्छ। त्यो बाँडफाँड गर्दा चाहिँ जुन त्यो विषयगत अनुदान, सशर्त अनुदान भयो, त्यो वित्तीय समानीकरण अनुदान भयो, त्यसलाई चाहिँ हामीले अलि त्यो चालु प्रकृतिको बजेट पनि त्यहाँ छ होइन, त्यसपछि अब अलि पुँजीगत प्रकृतिको नै बजेट छ। जस्तै अब वित्तीय समानीकरण जुन अनुदान भन्छौँ नि हामीले, अब वित्तीय समानीकरण अनुदानमा झन्डै तपाईँको त्यसमा 20% बजेट भनेको 20% जति त्यसलाई फिगर चाहिँ हामीले के को लागि निकाल्नु पऱ्यो भने चालु प्रकृतिको निकाल्नु पऱ्यो। चालु प्रकृति भनेको साधारण खर्च भन्छौँ नि हामी होइन, कर्मचारीहरूको तलब भत्ता अथवा अरू कार्य सञ्चालन गर्ने अरू प्रशासनिक खर्चको लागि चाहिँ हामीले 20% निकाल्नु पऱ्यो त्यो वित्तीय समान प्राधिकरणबाट 20% चाहिँ चालू खर्चको लागि निकाल्नु पर्यो, 80% भनेको पुँजीगत निर्माणको लागि भनेको होइन, विकास निर्माणको लागि चाहिँ 80% त्यहाँबाट निकाल्नु पर्यो, त्यो फिगर भयो होइन। त्यसपछि जुन विषयगत अनुदान भने मैले, विषयगत भनेको सशर्त अनुदान हो, सशर्त अनुदानको चारवटा विषयगत मन्त्रालयसँग सम्बन्धित बजेट छ हेर्नुहोस्। त्यसमा चारवटा मन्त्रालय भनेको एउटा शिक्षा भयो, स्वास्थ्य भयो, कृषि भयो, पशु भयो। जस्तो अघि मैले 225 अरब भने नि, 225 अरबमा 76 अरब चाहिँ त्यो चारवटा मन्त्रालय चारवटा कार्यक्रमसँग सम्बन्धित बजेट छ। त्यो भनेको कुनै एउटा गाउँपालिका कुनै नगरपालिकामा सशर्तको फिगर गएको छ होइन, सशर्तको मानुस उदाहरणको लागि 10 करोड फिगर गएको छ भने 10 करोडको 80% चाहिँ उहाँले के गर्नु पर्यो भने त्यो साधारण खर्च उहाँ निकाल्नु पर्यो। विषयगतको लागि भन्दैछु है मैले, विषयगतको सशर्तको लागि चाहिँ के गर्नु पर्यो भने 80% चाहिँ उहाँले चाहिँ त्यो चालू प्रकृतिको लागि निकाल्नु पर्यो। त्यो फिगर भनेको बढी फिगर भनेको त्यो प्रशासनिक खर्चको छ कि, जस्तो उदाहरणको लागि चाहिँ स्कुलको टिचरहरू भयो होइन, स्कुलको टिचर मोस्टली धेरै फिगर चाहिँ स्कुलको टिचरहरू छ होइन। त्यस्तै स्वास्थ्यसँग सम्बन्धित कर्मचारीहरूको फिगर छ, त्यस्तै पशुसँग सम्बन्धित कर्मचारीको फिगर छ, अनि कृषिसँग सम्बन्धित छ भनेपछि 80% चाहिँ प्रशासनिक खर्चमा खर्च हुन्छ त्यो सशर्त अनुदानको। उतापट्टि वित्तीय सामान्यकरणको चाहिँ 80% चाहिँ के हुन्छ भने पुँजीगतमा खर्च हुन्छ होइन, यो पुँजीगत खर्च उहाँले निकाल्नु पर्यो होइन। अब यो यसलाई यो पुँजीगत खर्च यो भयो, अनि यतापट्टिको पनि पुँजीगत खर्च भयो, अनि उहाँहरूको जुन आन्तरिक स्रोत हुन्छ नि कर सेवा शुल्क दण्ड जरिमाना उनीहरू गरेको त्यसलाई पनि दुई भाग लगाउनु पर्यो। दुई भाग भनेको एउटा चालू प्रकृतिको एउटा पुँजीगत प्रकृति, दुई भाग लगाउनु पर्यो होइन। त्यसमा पनि एउटा सीमा दिएको छ, सीमा कसरी दिएको छ भने विशेष गरी अब कति खर्चसम्म गर्न पाइन्छ, पुँजीगत र चालू कतिसम्म खर्च गर्न पाइन्छ भन्ने त्यसको पनि एउटा सीमा छ। जस्तो उदाहरणको लागि चाहिँ अब 25 लाखसम्मको आन्तरिक आम्दानी छ, मानस कुनै एउटा नगरपालिका अथवा कुनै गाउँपालिकाको आन्तरिक स्रोत 25 लाख छ होइन, अथवा 50 लाखसम्म छ अथवा 1 करोडसम्म छ। जस्तो 25 लाखसम्मको आन्तरिक आम्दानी छ भने कुनै नगरपालिकाको त्यसले 60% त्यसले चालू प्रकृतिमा खर्च गर्न पायो क्या, त्यहाँ पनि एउटा अन्यलता देखियो है। जस्तो 1 करोड कुनै नगरपालिकाको 1 करोड आम्दानी रहेछ भने, आन्तरिक आम्दानी रहेछ भने उसले 25% चाहिँ चालुमा खर्च गर्न पायो हो। त्यो चालुबाट जुन खर्च गरेपछि बाँकी रहेको त पुँजीगतमा लगाउनु पर्यो। अब पुँजीगतमा लगिसकेपछि चालुको कुनै समस्या रहेन होइन, चालु प्रकृतिको कामहरू गर्ने हो, प्रशासनिक खर्च गर्ने हो। अब पुँजीगतको बाँडफाँड गर्दा पनि के गर्नु पर्यो भने यही, अब यसमा पनि अब कतिपय हामी म्याचिङ फन्ड भन्छौँ कि, अब म्याचिङ फन्ड भन्छौँ, अब कतिपय मानुस कुनै नगरपालिकामा कुनै गाउँपालिकामा कुनै राम्रो डोनर आयो होइन, अथवा कुनै प्राइभेट सेक्टरले लगानी गर्छु भन्यो, अथवा एनजिओले लगानी गर्छु भन्यो, म तेरो नगरपालिकामा म तेरो गाउँपालिकामा 1 करोड म लगानी गर्छु, त कम्तीमा 10% 5% त म्याचिङ गर भन्यो भने त्यो म्याचिङ त गर्नु पऱ्यो नि होइन। सबभन्दा पहिले त्यो म्याचिङ गरिदिनु पऱ्यो,
म्याचिङ फन्ड हालिदिनु पर्यो,
म्याचिङ फन्ड हालिदिनु पऱ्यो होइन, त्यो म्याचिङ फन्ड हालिदिनु पऱ्यो, छुट्याइदिनु पऱ्यो नि त, 70% त छुट्याउनु पऱ्यो नि। त्यो त अब त्यो स्थानीय तहले गर्नुपर्ने योजना हो नि त होइन, गरिदिनु होइन, अब म्याचिङ फन्ड छुन। त्यसपछि बाँकी रहेको बजेटलाई के गर्नु पऱ्यो भने, अहिले आएको छ है धेरै समाचारहरू आएको छ, तपाईँले पनि सायद यो समाचार बजाउनु भएको छ, कतिपय नगरपालिकाहरूको बजेटिङमा अलिक विवाद आएको होइन, वडामा बजेट बाँडफाँड गर्दा पनि होइन साबिकमाको भन्दा पनि कम पाएको भन्ने आएको छ नि, समाचारहरू आएको छ नि होइन। इभन नीलकण्ठ नगरपालिका यहाँ धादिङको न्युजहरू हामीले हेऱ्यौँ, अनि त्यसपछि यो नवलपरासीको एउटा नगरपालिकाको हामीले न्युजहरू हेऱ्यौँ होइन, कतिपयले चाहिँ अवार्डनामा बजेट राखे भन्ने कुरा न्युज पनि आएको छ, ओडागत रूपमा दिएनन् होइन भन्ने आएको पनि छ। यसलाई चाहिँ कसरी गर्नु पर्यो, चिर्नु पऱ्यो भने अहिले हाम्रो पुनर्संरचनामा हिजोको गाविसहरू अलिक गाउँपालिका भएका छन्, अथवा हिजोको कतिपय सिङ्गो गाविस अहिले सिङ्गो कुनै वडा
भएका छ
होइन, अथवा हिजोको सिङ्गो गाविस कुनै महानगरपालिकाको एउटा वडा भएका छन्, त्यो अवस्था पनि छ नि होइन। त्यसले गर्दाखेरि हामीले के गर्नु पऱ्यो भने त्यो हिजोको गाविस हो है, अहिलेको वडा भनेको हिजोको गाविस हो भन्ने पनि बुझ्नु पऱ्यो हामीले। त्यसले गर्दाखेरि हिजो उसलाई नेपाल सरकारले कति अनुदान दिएको थियो, हिजो उसको कति डालो थियो, त्यो डालोलाई हेरेर होइन, विशेष गरी आन्तरिक स्रोतलाई अलिक छोडिदिउँ, आन्तरिक स्रोतमा हामी पछि बहस गरौँला, उसको हिजोको नेपाल सरकारले हिजो कुनै गाविसको न्यूनतम अनुदान भनेको 15 लाख आउँथ्यो होइन, 15 लाखदेखि 82-83 लाखसम्म हामीले हिजो दिएको अवस्था पनि थियो गाविसलाई। तर हिजो उसले कुनै एउटा गाविसले नेपाल सरकारबाट मानुस 30 लाख रुपियाँ अनुदान पाएको छ भने, अहिले वडागत रूपमा हामीले त्यो सिङ्गो गाविस अहिले वडा भएको छ भनेपछि कम्तीमा 30 लाखलाई त त्यसलाई इन्स्योर गर्नु पऱ्यो नि। र हाम्रो सिद्धान्तले पनि के भन्छ भने, हिजोको भन्दा खाइपाई आएको भन्दा कहिले पनि स्रोत साधन बजेट घटाउनु हुँदैन भन्छ क्या, पिटिजी त्यो भन्छ होइन, त्यो पाटालाई हेर्नु पऱ्यो। किनभने मैले के भने सुरुमा म्याचिङ फन्ड गरिदिउँ, नम्बर 1, त्यसपछि मैले के भने ओडागत रूपमा हामीले बाँड दियौँ। ओडागत रूपमा न्यूनतम कति हुनसक्छ हिजोलाई उनीहरूको पाइप उनीहरूको हिजोको उसको अनुदानलाई हेरेर अथवा न्यूनतम कतिसम्म दिन सकिन्छ त्यसलाई गरेर सबैलाई एउटा समानुपातिक ढङ्गले बाँड दिउँ त्यसलाई हामीले ख्याल गर्नु पऱ्यो। त्यो एकदमै इम्पोर्टेन्ट हो। अहिले धेरै ठाउँमा यो विवाद आएको छ। हेर्नुहोस् पत्र पत्रिकामा होइन एफएम रेडियोहरूमा धेरै विवाद आएको छ।
तर कुनै ठाउँमा मानिलिउँ कुनै हिजोको गाविस र आजको वडामा आवश्यकताको आधारमा हेर्दा कुनै वडामा धेरै आवश्यकता छ तर कुनै वडा यस्ता होलान् जहाँ त्यस्तो पूर्वाधारका कामहरू गर्नु नपर्ने विकासका अन्य कामहरू गर्नु नपर्ने अवस्थामा त हिजोभन्दा कम पनि पाउने अवस्था हुने रह्यो नि होइन राख्छ।
अब कसो भने हामीले म त्यसमा आउँछु। अब त्यो पाटो त हामी हेर्नै पर्ने हुन्छ। तपाईँले भनेको त एकदमै इम्पोर्टेन्ट कुरा पनि हो, हामीले हेर्नुपर्ने हुन्छ होइन। त्यसलाई चाहिँ हामीले कसरी गर्नुपर्छ भने मैले दुईवटा कुरा भने है, म्याचिङ भने, त्यसपछि ओडागत रूपमा भने। मैले ओडा पनि कस्तो छ भने कुनै ओडा चाहिँ अब तपाईँको एकदमै ठुलो ओडा छ, कुनैमा मानस पपुलेसन भनेको 20 लाख के 20 हजारसम्म पपुलेसन छ भने कुनैमा सामान्य होइन 2000 पपुलेसन भएको ओडा पनि छ नि। कुनै एउटा नगरपालिकामा अथवा महानगरपालिका त्यस्तो अवस्था पनि छ नि होइन। कुनै वडाहरू एकदम साना वडाहरू छन्, हामी कहाँ त चुरोटे वडा भन्ने पनि छन्। चुरोटे भन्ने तपाईँ बुझ्नु पनि हुन्छ होला होइन। चुरोट सल्कायो होइन, चुरोट खाने चुरोट सल्कायो अनि त्यो चुरोट मानुहोस् त खाँदै गएपछि त निम्बु होइन होइन भनेपछि त्यो सानो हो क्या गाविस होइन। त्यस्ता वडा पनि अझै पनि छन् होइन। त्यस्ता वडा अझै होइन, हिजोको अवस्था त्यो थियो होइन। अहिले पनि देखिहाल्छ कतिपय ठाउँमा अलि त्यो अवस्था अझै पनि त्यो छ होइन। त्यसले गर्दाखेरि हामीले त्यो ठुलो पनि हेर्न पऱ्यो कि, इन टर्म्स अफ पपुलेसनमा ठुलो हेर्न पऱ्यो, इन टर्म्स अफ ठुलो सानो हेर्न पऱ्यो, भूगोलमा सानो ठुलो हेर्न पऱ्यो, त्यो पाटो पनि छ। अब कतिपयले आन्तरिक स्रोत करका कुराहरूमा सिङ्गो अब आफ्नो नगर क्षेत्र अथवा गाउँपालिकामा एउटा दुईवटा वडाबाट राम्रो रेभिन्यू जेनेरेटर हुन्छ होइन, अन्तबाट हुँदैन। त्यो त्यो वडाले पनि त्यो फिल किन होस् भने सारा स्रोत साधन चाहिँ मेरो वडाबाट कलेक्सन हुने अनि खर्च चाहिँ अन्य वडामा गर्ने भन्ने पनि छ, त्यो पनि छ, त्यसलाई पनि सेटल गर्नु पऱ्यो होइन। त्यसले गर्दाखेरि मैले त्यो कुरालाई पनि मैले त्यसलाई त्यसको रिफ्लेक्सन अथवा त्यसलाई सम्बोधन हुने गरेर चाहिँ कस्तो के गर्नुपर्छ भने ओडागत रूपमा बाँडिसकेपछि अब अर्को पाटो हामीले के गर्नुपर्छ भने पिछडिएको अब वर्ग क्षेत्र अथवा हामी त्यो पोभर्टी म्यापिङ भन्छौँ नि होइन, जस्तो
गरिबीको
नक्सा पनि भन्छौँ, गरिबीको नक्सा जो एकदमै गरिबीको हेर्नु पऱ्यो क्या, एकदमै त्यो गरिबीको जुन बास्केट भएको होइन बस्तीहरू हेर्नु पऱ्यो, वडा हेर्नु पऱ्यो। हामी कहाँ त अब दलितको पपुलेसन हो नि सबैभन्दा गरिब भनेको नेपालमा दलित हो। तराईमा तपाईँको चाहिँ मुसर हेर्नुहोस् अथवा चमार हेर्नुहोस् अथवा डोमो हेर्नुहोस् होइन, तराईको विशेषमा सबैभन्दा दलित हो नि होइन, चाहे पहाडतिर पनि त्यही हो। त्यो दलितहरूलाई विशेष फोकस गरौँ हामीले होइन। अब दलित अब जनजाति अब कहीँ त अब बाहुन क्षेत्रीहरू पनि अब एकदम अब तपाईँ कर्णाली सिङ्गो कर्णालीमा अथवा सुदूरपश्चिमको पहाडतिर हेर्नुभयो भने पनि अब सिङ्गो अब त्यो हामी होइन त्यो अवस्था पनि छ होइन। अहिले त बाहुन क्षेत्रीहरू पनि एकदम पिछडिएको क्षेत्र पनि छ, किनभने त्यो क्षेत्र विशेष पनि हुन्छ। त्यसले गर्दाखेरि अब मैले भन्न खोजेँ समग्रतामा हामीले त गरिबीलाई हेरौँ, मैले भन्छु गरिबीलाई हेरौँ, पिछडिएको वर्ग हेरौँ, पिछडिएको क्षेत्र हेरौँ, अथवा हाम्रो प्राथमिकताभित्र परेका योजनाहरू के हुन सक्छन् होइन, त्यो योजनाहरूलाई पनि हेरेर त्यसलाई ध्यान दिउँ होइन। त्यस्ता योजनाहरूलाई पनि हामीले विशेष ध्यान दिनुपर्छ। अर्को पाटो के हो भने अब हामीले अनगोइङ प्रोजेक्टहरू भयो होइन, हिजोको साबीको गाविसले हिजोको साबीको नगरपालिकाले कुनै योजना सञ्चालन गरिरहेको थियो, त्यो योजना सम्पन्न भएको छैन। त्यो त इम्पोर्टेन्ट कुरा हो नि। त्यसको मानस 50% काम भएको छ अथवा 80-90% काम भएको छ, अलिकति काम बाँकी छ होइन, त्यो काम त पुरा गर्नु पऱ्यो नि।
क्रमागत
योजनाहरू त भनौँ, कुनै स्कुल भइरहेको छ होइन, त्यसको एक तला थप्नु बाँकी होला होइन, कुनै बाटो छ त्यसको सबै सकिएको छ होइन, अलिकति थोरै बाँकी छ, कुनै सिँचाइको नहर थियो अलिकति थोरै काम बाँकी छ, त्यो अनगोइङलाई क्रमागत योजनालाई पनि हामीले ध्यान दिनु पऱ्यो नि होइन, त्यो पाटोलाई पनि हामीले ध्यान दिनु पऱ्यो होइन। यी सबै पक्षलाई हेरेर होइन, अब त्यो हामी जस्तो उम्मेदवारहरूले चुनावमा गरेका कमिटमेन्टलाई पनि हामीले ध्यान दिनु पऱ्यो, किनभने उहाँले किनभने अब यो के अरे राष्ट्रिय के अरे संसदको चुनाव त होइन, संसदका चुनावले त एक किसिमले चुनावमा कमिटमेन्ट गर्नुभयो, कहिले पनि फर्केर आउनु भएन भन्ने छ नि, अहिले पनि छ नि हाम्रो तल त ग्रास रुटमा त्यो छ नि। तर यो भनेको त नजिकको सरकार हो नि, नजिकको सरकार हो होइन, नजिकको सरकार बन्नको लागि पिपुलसँग गरेको कमिटमेन्ट त पुरा गर्नु पऱ्यो नि। उसले खानेपानी नभएको ठाउँमा खानेपानी ल्याइदिन्छु होइन, सिँचाइ नभएको ठाउँमा म सिँचाइ ल्याइदिन्छु, बाटो नभएको ठाउँमा बाटो पुर्याएको गर्छु, अथवा स्वास्थ्य चौकी छैन म स्वास्थ्य चौकी बनाउँछु, अथवा फोहोर मैलाको यस्तो समस्या छ फोहोर मैलाको ऊ गर्छु होइन। यी कुराहरूमा जसले चुनावमा गरेका जुन कमिटमेन्ट हो होइन, चाहे त्यो मेयर साहबले अथवा उपमेयर साहबहरू अथवा वडा अध्यक्षहरू सदस्यहरूले उसले गरेको कमिटमेन्ट त पुरा गर्नु पऱ्यो नि, पिपुलप्रति गरेको त्यसलाई पनि ध्यान दिनु पऱ्यो होइन।
यसरी त्यो चुनावको बेला गरिएका प्रतिबद्धतालाई पुरा गर्ने क्रममा जस्तो आफ्नो भोट ब्याङ्कतिर मात्र चाहिँ बढी योजनाहरू विनियोजन हुने केन्द्रित हुने सम्भावना हुँदैन?
अब त्यो मैले सुरुमा तपाईँलाई भनेको छु होइन, मैले ओडालाई हेरौँ है, त्यो ओडालाई बाँडफाँड गरौँ, हिजो उसको साबिकमा हिजोको गाविस हुँदाखेरि अथवा हिजोको मानुस न हिजोको अवस्थामा उसले कति पाएको थियो, चाहे त्यो नगरपालिका क्षेत्रभित्रै होस् अथवा गाउँ गाविसभित्र हुँदाखेरि उसले उसको कति थियो, त्यो पाटोलाई इम्पोर्टेन्ट पहिलो प्राथमिकता त्यसलाई हेरौँ, उसको साबिकको भन्दा नघट्ने गरेर गरौँ मैले भनेको छु त्यसलाई, त्यसलाई हेर्नुपर्छ होइन। मलाई लाग्छ यो यसलाई सबभन्दा पहिलो प्राथमिकता यसलाई राख्नु पऱ्यो क्या। हुन त मैले म्याचिङ फन्डको कुरा गरेको छु, म्याचिङ फन्ड त सबै ठाउँमा हुँदैन हेर्नुहोस्, अपवादमा कहीँ ठाउँमा हुने हो, धेरै ठाउँमा हुँदैन होइन त्यो। अब त्यस कारण पहिलो प्राथमिकता भनेको वडालाई समानुपातिक हिसाबले हामीले पनि के गर्ने, हामीले पनि के प्र्याक्टिस गरेका थियौँ पिटिजी हिजोको, तपाईँलाई म अलिकति अनुभव सेयर गर्छु। हिजो पनि हामीले गाविस जीविस नगरपालिकालाई बजेट पठाउँदाखेरि अनुदान होइन, जुन हामी स्थानीय निकायमा जुन अनुदान पठाउँथ्यो नेपाल सरकारले, नेपाल सरकारले अनुदान पठाउँदा सबै स्थानीय निकायलाई हामी पहिला सबभन्दा पहिला एउटा न्यूनतम अनुदान भनेर दिन्थ्यौँ क्या। न्यूनतम अनुदान भनेको कस्तो भने, जस्तो गाविसको सन्दर्भमा सबैलाई 15 लाख न्यूनतम अनुदान, नगरपालिकाको सन्दर्भमा सबैलाई 30 लाख न्यूनतम अनुदान, जिल्ला विकास समितिको सन्दर्भमा सबैलाई 40 लाख न्यूनतम अनुदान दिन्थ्यौँ हामीले। त्यसपछिको थप अनुदान दिँदाखेरि चाहिँ हामी के गर्थ्यौँ, उनीहरूको कार्य सम्पादन मापन हेर्थ्यौँ, र कार्य सम्पादन मापन हेरिसकेपछि, जस्तो कार्य सम्पादन मापन भनेको के हो भने, जस्तो परिषद बस्नु पऱ्यो होइन, जस्तो अहिले हाम्रो बजेट पास गर्छौँ नि नीति तथा कार्यक्रम चाहिँ, अहिले अब पहिला हाम्रो गाविसको बजेट पास गर्दाखेरि चाहिँ गाविसको र नगरपालिकाको बजेट भनेको पौषमा पास हुन्थ्यो हुनुपर्थ्यो, जीविसको त फागुनमा हुनुपर्थ्यो होइन। अहिले चाहिँ हामीले चाहिँ यो पहिलो सङ्घीय बजेट पनि हो, अब होइन स्थानीय तहको चुनाव भइसकेपछि सङ्क्रमण जेसुकै भने पनि अब असार, किनभने आर्थिक वर्ष सुरुभन्दा अगाडि पनि बजेट पास गरौँ भनेर हामीले चाहिँ असारमा ल्याएको होइन, किनभने सेन्ट्रल गभर्मेन्टको बजेट भनेको जेठ 15 गते हुन्छ होइन, त्यसपछि प्रदेशको चाहिँ तपाईँको जेठ मसान्तसम्म होइन, अनि असार मसान्तसम्म चाहिँ स्थानीयको, किनभने अर्को आगामी वर्षदेखि काम सुरु होस् भनेर ल्याएको हो नि हामीले होइन। त्यस कारण हिजोको अवस्थामा पनि हामीले न्यूनतम अनुदान र थप अनुदान दिने हामीले प्र्याक्टिस सुरु गरेको, न्यूनतम अनुदान सबैलाई फ्ल्याटमा बराबर दियौँ होइन, ठुलो सानो हामीले कहीँ पनि हेरेनौँ। त्यसपछि थप अनुदान दिँदाखेरि हामीले के गरेका थियौँ भने, हिजोको प्र्याक्टिस हामीले उनीहरूको खर्चको आवश्यकता के छ, उनीहरूको निड के हो, त्यसलाई हाम्रो पपुलेसन, जहाँ धेरै पपुलेसन छ त्यहाँ धेरै स्रोत साधन चाहिएला, जहाँ ठुलो भूगोल छ त्यहाँ स्रोत साधन बढी चाहिएला, जहाँ रिमोटनेस छ त्यहाँ स्रोत साधन चाहिएला, अथवा जहाँ जस्तो नगरपालिकाकै सन्दर्भमा पनि हिजो हामीले कर प्रयास भन्ने सूचक राखेका थियौँ, जस्तो 15% चाहिँ हामीले करलाई हेरेर उहाँले कतिको प्रयास गर्नुभएको छ त्यसलाई हेरेर पनि हामीले स्रोत दिने गरेका थियौँ। हो, मैले भन्न खोजेको के हो भने, हिजो हामीले जुन प्र्याक्टिस सुरु गरेका थियौँ, हुन त अहिले चालु वर्षको यो बजेट पठाउँदा नेपाल सरकारले यो हिजोको हाम्रो यो राम्रो अभ्यासलाई सुरुवात गरेन, हेर्नुहोस् सेन्ट्रल लेभलबाट जुन सुरुवात गर्नु पर्थ्यो त्यो सुरुवात हुन सकेन होइन, यसलाई त मैले दुर्भाग्य नै भनेको छु होइन। मैले लेखेको पनि छु पत्र पत्रिकामा, धेरै ठाउँमा मैले बोलेको पनि छु, किनभने हिजो हामीले अनुदान दिँदाखेरि जस्तो हिजोको अवस्थाको तपाईँले म उदाहरण दिन्छु, हिजोकोमा कुनै गाविसले 15 लाख पाएको छ, कुनैले 30 लाख पाएको छ, त्यो 30 लाख पाउने गाविसले हिजोको हिजोसँग मैले तुलना गरेको अहिले 15 लाख पाएको छ, कम्पेयर गर्दा इन टर्म्स अफ मैले प्रतिशतको कुरा गरेको होइन, अहिले न्यूनतम गाउँपालिकाले 10 करोड पाएको छ, अधिकतम 39 करोड पाएको छ होइन, 39 करोड पाउने गाउँपालिका कतिपय गाउँपालिका, जस्तो उदाहरणलाई कर्मा गाउँपालिका भयो, हुम्लाको त्यो 6 वटा जिल्ला बराबरको एउटा गाउँपालिका छ, हेर्नुहोस् हिजोमा त्यसले 30 लाख पाएको थियो होइन, अहिले उसको भनेको हिजोको अवस्थासँग गर्दाखेरि उसले चाहिँ 39 करोड पाउनु पर्थ्यो, अहिले 10 करोड पाएको छ होइन। हामीले यसपालिको अनुदान पठाउँदाखेरि न्यूनतम अनुदान र थप अनुदानको हामीले प्र्याक्टिस गरेनौँ, तर मैले तर नगरपालिका जुन गाउँपालिका उहाँले बजेटिङ गर्दाखेरि पहिला फ्ल्याटमा सबैवटालाई बरा न्यूनतम दिनुहोस्, त्यसपछि टपअप गर्दाखेरि थप दिँदाखेरि उहाँको निडलाई हेर्नुहोस्, निड हेर्नु भनेको जनसङ्ख्या हेर्नुहोस्, भूगोल हेर्नुहोस्, अथवा डेभलपमेन्टको अरू कस्तो छ, विकासको पूर्वाधार कस्तो छ त्यो हेर्नुहोस्, अथवा आन्तरिक उनीहरूको कुनै वडाले राम्रो रेभिन्यू जेनेरेट गरेको छ भने त्यो रेभिन्यू अलिकति उसलाई पनि दिनुहोस् कि उसलाई त्यो रेभिन्यू तेरै लाग्यो है, तेरै वडाको लागि हुन्छ होइन, त त्यो वडाले 10 लाख कलेक्सन गरेको छ भने होइन त्यो वडालाई हामी 2 लाख चाहिँ त्यहीँ छोडिदिन्छौँ जति हुनसक्छ, त्यो त्यो कुरा पनि हामीले सुरु गर्नु पर्यो।
तपाई अहिले उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी बजेट बनाउँदा स्थानीय सरकारले ध्यान दिनुपर्ने कुराहरू, स्थानीय सरकारको बजेटको प्राथमिकताका विषयमा वित्तीय संघीयता तथा सुशासन विज्ञ डाक्टर खिमलाल देवकोटासँग कुराकानी गरिरहेका छौं। उहाँसँग स्थानीय सरकारको वित्तीय अधिकारका विषयमा गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिँदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। आज हामी बजेट बनाउँदा स्थानीय सरकारले ध्यान दिनुपर्ने कुराहरू, स्थानीय सरकारको बजेटको प्राथमिकता र आर्थिक स्रोतको खोजी कसरी गर्ने भन्ने विषयमा वित्तीय संघीयता तथा सुशासन विज्ञ डाक्टर खिमलाल देवकोटासँग कुराकानी गरिरहेका छौं। बजेट ल्याएको भोलिपल्टदेखि नै यहाँले स्थानीय तहमा बजेट कम गयो, यिनै कारणले यो आधारमा यसरी बजेट विनियोजन गर्नुपर्थ्यो भनेर एक प्रकारले अभियान नै थाल्दै आउनुभएको छ। स्थानीय तहले कसरी आफ्नो आन्तरिक स्रोतहरू बढाउन सकिन्छ?
अब आन्तरिक स्रोत उनीहरूको त एकदमै न्यून छ। वास्तवमा आन्तरिक स्रोत भनेको त अब हामीलाई संविधानकै अलिक परेको कुरा गर्ने हो भने त संविधानले त धेरै राजस्व अधिकार त धेरै तल दिएको छैन होइन। संविधानकै सरस्वती विश्लेषण गर्दाखेरि अब तपाईँको 86% लिएर 90% रेभिन्यू भन्छौँ हामीले, रेभिन्यू एसाइनमेन्ट भन्छौँ, राजस्व अधिकार भन्छौँ हामीले, त्यो राजस्व अधिकार त सङ्घमा राखेको छ संविधानमा हेर्दाखेरि होइन। अनि थोरै प्रतिशत भनेको मुस्किलले 15% जति मात्रै राजस्व अधिकार भनेको तल प्रदेश र स्थानीयमा तहमा गएको छ। अब त्यो ग्यापलाई चाहिँ कसरी पुरा गर्ने हो भने अन्तर सरकारी वित्त हस्तान्तरण भन्छौँ, त अन्तर सरकारी वित्त हस्तान्तरणबाट त्यो ग्यापलाई पुरा गर्ने हो। त्यो ग्यापलाई पुरा गर्दाखेरि विभिन्न किसिमको अनुदान दिने हो। मैले अघि विभिन्न किसिमको अनुदान दिँदाखेरि अघि मैले एउटा वित्तीय सामान्यीकरण पनि एउटा अनुदान हो होइन, त्यसपछि विषयगत अनुदान पनि एउटा हो, र त्यसको सँगसँगै अब त्यो म्याचिङ फन्ड पनि दिने भनेको छ सरकारले, अब स्पेसल त्यसलाई विशेष अनुदान पनि संविधानमा छ, त्यो पनि छ, त्यो दिएको छैन है। सँगसँगै अर्को हिजो पनि राजस्व बाँडफाँड शीर्षकबाट स्थानीय निकायले राम्रो रेभिन्यू सेन्ट्रल गभर्मेन्टबाट पाउँथ्यो। राजस्व बाँडफाँड भनेको कस्तो हो भने जस्तो घर जग्गा रजिस्ट्रेसन भयो होइन, त्यसपछि अब हामी प्राकृतिक साधन स्रोत जस्तो पर्वतारोहण भयो, विद्युतको रोयल्टी विद्युत भयो, अनि वन भयो होइन, यी सेक्टरबाट पनि नेपाल सरकारबाट रेभिन्यू तल आउँथ्यो। अब यसमा यो विधेयकको कुराहरूमा त अब सरकारले त्यहाँ दर्ता गरेको विधेयक त अब हिजो 50%सम्म पाएका अधिकारहरू खोसेर जम्मा 5%मा मात्रै दर्ता गरेको छ, यो बहस हामी गराउँला होइन। तर अब यो लगभग दर्ता भएको छ, अब यो धेरै सभासदजीवहरूले यो विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ, मलाई लाग्छ यसमा मलाई करेक्सन होला जस्तो मलाई लागेको छ व्यक्तिगत रूपमा, त्यो मैले सम्भावना देखेको छु। अब हामी आन्तरिक स्रोतै परिचालनको सन्दर्भमा हामी के जानुपर्छ भने अहिलेको बजेट लिएर आउँदाखेरि, नीति तथा कार्यक्रम लिएर आउँदाखेरि के गर्नु पऱ्यो भने स्थानीय तहले धेरैभन्दा साबिकै स्थानीय स्वायत्त शासन ऐन होइन, साबिकै स्थानीय स्वायत्त शासन नियावली अथवा साबिकै स्थानीय निकाय आर्थिक प्रशासन हामी नियावली भन्छौँ, त्यसले दिएको अधिकार प्रयोग गर्दा पनि त्यो पर्याप्त हुन्छ। हेर्नुहोस् अहिलेको अवस्थामा भन्न खोजेको है मैले, अहिलेको अवस्थामा किनभने संविधानले त दिएको अधिकार प्रयोग गर्दा त कानुन बनाउनु पऱ्यो हेर्नुहोस् होइन, कानुन बनाउनु पऱ्यो, कानुन कसरी बनाउने भन्ने कुराहरूमा त्यो दुविधाहरू आफ्नो ठाउँमा छँदैछ। कतिपय त अब संविधान के अरे स्थानीय तहको कानुन बनाउने प्रक्रिया प्रदेश कानुन बमोजिम हुन्छ भनेको छ होइन, त्यसले त प्रदेश गठन भएको छैन। हुन त नेपाल सरकारले त्यो कानुनका कुराहरूमा अझै पनि क्लियर गर्न सकेको छैन। अब त्यो स्थानीय तहको शासन सञ्चालन सम्बन्धी विधेयक पनि अब संसदमा छ होइन, विचाराधीन छ, त्यो पनि अब फाइनल भइसकेको छैन। अब कहिले त्यो संसदबाट स्वीकृत हुने हो होइन, त्यो छलफलको विषय भयो। त्यसले गर्दाखेरि अहिले चाहिँ हामीले के गरौँ भने साबिकै स्थानीय स्वायत्त शासनले दिएको होइन कर सेवा शुल्क दण्ड जरिमाना छ नि, त्यसमा हामी जानुपर्छ, बहस गर्नुपर्छ। अब जस्तो उदाहरणको लागि नि, अब मानुहोस् जस्तो काठमाडौँ महानगरपालिकाले पार्किङमा हिजो पार्किङ शुल्कै नलिएको ठाउँ थियो जथाभावी हो, मानुहोस् एक किसिमको सडक यातायातमा त एउटा अव्यवस्थित थियो नि, जसले जहाँ पनि भयो भने गाडी पार्किङ गर्ने होइन, त्यो भन्दा पनि कम्तीमा एउटा पार्किङमा सिस्टममा ट्याक्सको दायरामा त ल्याउन सकियो नि, त्यसले गर्दाखेरि त्यो भयो होइन। कतिपय व्यवसाय करहरू हुनसक्छ होइन, व्यवसाय गरेको एकदम ठुलो होइन त्यो छ, त्यसलाई ठुलो दायराहरू छ, हेर्नुहोस् व्यवसाय करको दायराहरू छ। कतिपय हामी मालपोत पनि हामी उठाउन सकेका छैनौँ कि, कतिपय त मालपोतमा तपाईँको अहिले पनि हाम्रो त्यो दरै, अब मैले अब त्यो दरकै कुरा गर्ने हो भने साबिकमै अब मालपोतकै कुरा गर्नुहुन्छ भने अब प्रति रुपियाँ एक रुपियाँदेखि लिएर 100 रुपियाँसम्म मात्रै उठाउन भन्ने छ क्या, त्यो स्थानीय स्वायत्त शासन अनुसार भन्यो भने यावलीमा प्रति रुपियाँ एक रुपियाँदेखि 100 त जसले पनि दिन्छ हेर्नुहोस् होइन, जस्तो प्रति कट्ठा 1-65 बनाएछ, 1 रुपियाँदेखि 65 रुपियाँ बनाएछ, कुनै ठुलो कुरै भएन त्यो होइन। अब घरबाल कर पनि अब तपाईँको त्यो प्रोफेसनल रूपमा के व्यावसायिक रूपमा प्रशस्ती छ नि, जस्तो हाम्रो काठमाडौँमा पनि ठुलो होइन त्यो छ नि, त्यो होइन व्यावसायिक रूपमा घरहरू होइन पुरै भाडामा दिएका होइन व्यवसायिक रूपमा आर्जन गरेका घरहरू छन् नि, प्रशस्ती छन्, ठुलो छ नि, चाहे त्यो होटल होस् चाहे ब्याङ्क होस् होइन चाहे स्कुल कलेजहरू ठुलो छ नि होइन, त्यसले गर्दाखेरि त्यहाँबाट पनि करहरू मैले भनेको अहिले हामी त्यो कर नबनाऊ है, त्यो भन्दा अलि हामी दायरातिर बनाउन जानुपर्छ। अब मैले घरबारको कुरा गरेँ, व्यवसाय करको कुरा गरेँ होइन, अघि तपाईँलाई मैले अब सवारी साधन कर पनि हिजोको अवस्थामा हामीलाई दिएको थियो, अब सवारी साधन कर पनि हामीले अब एकदमै अलिअलि प्रयास त गरे हुन् तर थिएन, तर अहिले अब संविधानले सवारी साधन कर त प्रदेश र स्थानीयलाई दिएको छ, त्यो विधेयकमा अलिकति जटिलता छ, त्यसमा पनि म आउँछु।
जस्तो खानी तथा खनिज पदार्थ पर्वतारोहण लगायतमा जस्तै गरी यो स्थानीय स्तरमा संकलन गरिने कर, घर जग्गा कर, भूमि कर, व्यावसायिक कर, सवारी साधन कर, यिनीहरूको चाहिँ निश्चित हिस्सा निश्चित प्रतिशत प्रदेश सरकार तथा संघमा बुझाउनुपर्छ कि स्थानीय सरकारले उठाएको कर स्थानीय सरकारकै हुन्छ?
अब अहिले चाहिँ कस्तो छ भने अब अहिले हाम्रो प्रदेश गठन भइसकेको छैन होइन, अब कतिपय संविधान अहिले मैले भन्न खोजेको अहिले संविधानसँग बाजिने गरे खालको हामी त्यतातिर नजाउँ। हुन त कतिपय करहरू चाहिँ कस्तो छ भने संविधानले त्यो प्रदेशलाई र को पनि एकल अधिकार सूचीमा छ र स्थानीय पनि एकल अधिकार सूचीमा छ, जस्तो उदाहरणको लागि घर जग्गा रजिस्ट्रेसन भयो, साबिकमा त्यो घर जग्गा रजिस्ट्रेसन कसले उठाउँथ्यो भनेपछि घर जग्गा रजिस्ट्रेसन चाहिँ नेपाल सरकारले उठाउँथ्यो, तर यो अहिले के हुन्छ भने त्यो अब यो घर जग्गा रजिस्ट्रेसन त्यो स्थानीयको पनि छ प्रदेशको पनि छ, जस्तो सवारी साधन कर भयो होइन प्रदेशको पनि छ स्थानीय पनि छ, जस्तो टुरिज्म पर्यटन शुल्क भयो होइन त्यो स्थानीयको पनि छ प्रदेशको पनि छ होइन, यस्ताहरू छन्। अब प्राकृतिक यस्ता कुराहरू कतिपय प्रदेशको पनि स्थानीयको पनि एकल एकल अधिकार छ कि, साझामा मात्रै भन्न खोजे होइन मैले एकल अधिकार छ कि, मानस घर जग्गा रजिस्ट्रेसन प्रदेशले मेरो भन्ला उता स्थानीयले मेरो भन्ला, सवारी साधन कर प्रदेशले मलाई भन्ला स्थानीयले मलाई भन्ला होइन, यस्तो समस्या छ। अब यसलाई चिर्नुपर्छ हेर्नुहोस्, यो भोलि ठुलो विवाद आउने मैले देखाएको छु, यो ठुलो विवाद आउने देखाएको छु। यस्तो अवस्थामा अब हामीले अब विभिन्न अरू सरल उपायहरू पनि हुनसक्छन्, हिजो हामीले अब संविधान हिजो त अब स्थानीय स्वायत्त शासन ऐनमा पनि कतिपय यस्ता व्यवस्थाहरू हिजो पनि थिए होइन, हिजो हामीले के गरेका थियौँ भने जस्तो ढुङ्गा गिटी बालुवा जुन बिक्री कर भयो जिल्ला विकास समितिले सङ्कलन गर्ने जुन बिक्री कर भयो त्यो के गर्थ्यो भने जिल्ला विकास समितिले आफूले सङ्कलन गर्थ्यो र उसले 35-50% उसले सम्बन्धित गाविस र नगरपालिकालाई दिनुपर्थ्यो होइन, जस्तो गाविसले पनि मालपोतको तपाईँको 35% उसलाई दिनुपर्थ्यो, जिल्ला विकास समितिलाई दिन्थ्यो उनीहरूले, यो अभ्यास हामीले हिजो पनि गरेको हो, तर यस्तै खालको मोडल हामीले गर्नुपर्छ। अब पर्यटन शुल्कमा अब तपाईँले अघि विधेयकको कुरा गर्दाखेरि हामीले के गरेका छौँ भने अब संसदमा त्यो स्थानीय तहको शासन सञ्चालन सम्बन्धी विधेयकमा यो हामीले हाम्रो संहिता हामीले खोजेको संहिता जनताले खोजेको त घर दैलोसम्म सेवा होस्, हिजोको ऐन नियम भन्दाखेरि अझ ऐन नियमहरू सरल होस् भन्ने हो नि त होइन, तर हिजोको भन्दा पनि अलिक जटिल हुने गरेर हामीले ऐन नियम कानुन बनाएका छौँ। जस्तो त्यही उदाहरण दिन्छु मैले, जस्तो तपाईँ अलिक भक्तपुरकै तपाईँ म उदाहरण दिन्छु, जस्तो भक्तपुरको उसको आम्दानीमा उसको आन्तरिक स्रोतमा सबैभन्दा ठुलो हिस्सा भनेको पर्यटन शुल्कबाट भयो, हेर्नुहोस् है उसको पर्यटन शुल्कमा उसको टोटल आन्तरिक रेभेन्यूमा पर्यटन शुल्कको भार भनेको 40% जति छ है। अब उसले के गर्नुपर्यो, हामीले त्यो संसदमा दर्ता गरेको विधेयक अनुसार अब त्यो उसले त्यो पर्यटन शुल्क चाहिँ उसले के गर्नुपर्छ भने प्रदेश स्तरमा एउटा कोष रहन्छ होइन, त्यो कोषमा लगेर जम्मा गर्नुपर्छ, अनि प्रदेश स्तरमा एउटा अर्थ सचिवको अध्यक्षतामा एउटा राजस्व बाँडफाँड समिति हुन्छ, त्यसले बाँडे सिप मात्रै भक्तपुर नगरपालिकाले रेभिन्यू पाउँछ। त्यो मैले हेर्नुहोस् अब त्यो कति जटिल भयो, भक्तपुरको मैले भक्तपुरको इक्जाम्पल दिएँ, उसको ठुलो रेभिन्यू जस्तो अहिले जस्तो उहाँले यही चालु वर्ष गत आर्थिक वर्ष नै मन लाग्छ उहाँले जस्तो वैशाखसम्मको उहाँहरूको रेभिन्यू 18-19 करोड थियो भने मन लाग्छ उहाँले 22-23 करोड चाहिँ रेभिन्यू कलेक्सन गर्नुभयो होला उहाँले त्यो सेक्टरबाट होइन। अब कति जटिल होला, मैले भने नि अघि जुन अघि साझा सूचीको कुरा गरेँ नि मैले स्थानीयको र प्रदेशको जस्तो सवारी साधन कर, घर जग्गा रजिस्ट्रेसन, विज्ञापन कर, अरू मनोरञ्जन कर, अनि पर्यटनको कुराहरू गरेँ होइन, अनि त्यस्तै अब यो पदयात्राका कुराहरू, अब ढुङ्गाकिटी बार, यी सबैमा यस्तो खालको हामीले प्रावधान राखेका छौँ कि अब हिजो गाविसले अथवा हिजो जीविस अथवा नगरपालिकाले आफैले कलेक्सन गरेको रेभिन्यूहरू पनि अब के हुने भयो प्रदेश स्तरमा एउटा कमिटी होइन राज बनाएर अब त्यो अलिक जटिल बनाएको छ। मलाई लाग्छ यो अब छलफल बहस हुनुपर्छ होइन, यो पाटोहरू छ। अब तपाईँले अघि ऐन कानुनको कुराहरूमा चाहिँ अब यो ऐन कानुनहरू अलिक छिटो गरिदिनु पऱ्यो, स्थानीय तहमा अलिक अन्यलता छ, अब हामी स्थानीय तह नयाँ संरचना अनुसारको बनिसकेको छ होइन, उहाँहरूले पनि अब पुरानो हुन त संविधानको धारा 304 अनुसारको पुरानो कानुन अनुसार काम गर्न पाउनुहुन्छ, तर पनि हामीले अब नयाँ संरचना अनुसारको आइसकेपछि अब कानुन चाहिँ पुरानै भन्न भएन क्या, त्यसले गर्दा ऐन नियमहरू छिटो हामीले बनाउनु पऱ्यो, अब सङ्घले बनाइदिने कानुन पनि बनाइदिनु पऱ्यो, अथवा प्रदेश नभएको हुनाले प्रदेश कानुन बमोजी भनेको ठाउँमा सङ्घले पनि अब आफूले बनाएर पठाइदिनु पऱ्यो होइन। अब हुन त अब त्यो अदालतले पनि स्टे अर्डर गरिसकेको छ, अब आदेशबाट होइन स्थानीय तह शासन सञ्चालन सम्बन्धी आदेश अदालत पनि स्टे अर्डर गराएको छ, यी जति दुविधाहरू छन् होइन यी दुविधालाई चाहिँ हामीले चिर्नुपर्छ होइन। हुन त यो स्टार्टिङ हो हेर्नुहोस् होइन, यो स्टार्टिङ हो, त्यस कारण हामीले सुरुवात गरेका छौँ। अब उहाँले अब धेरै अघि मैले भने धेरैले बजेटिङ आफ्नो यो वर्षको प्लानिङ गरिसक्नु भएको छ, तर पनि हामी पहिलो वर्ष हो होइन, हामी सुरुवात गर्दैछौँ होइन, त्यसले गर्दाखेरि हामी आत्तिने पनि होइन, अब धेरै प्रेसरमा काम पनि गर्ने होइन क्या, धेरै प्रेसरमा काम गरेपछि त्यो बिग्रिन्छ पनि होइन, अलिक बिस्तारै गरेँ तर नबिगार्ने गरेर सिस्टम रिफर्मै हुने गरेर हिजो हामीले प्रचलित जुन नियम कानुन विधिलाई त मान्नु पऱ्यो नि, हामीले जुन विधि हो जस्तो हामीले परिषद गर्थ्यौँ त परिषद समयमा ल्याउनु पर्ने, जस्तो बजेट समयमा आएन भने खर्च हुँदैन थियो नि, बजेट रिलिज नभएपछि त खर्च हुँदैन थियो होइन, तर सबै समयमा बजेट आओस् होइन, तर उहाँहरू सबै कुराहरू चाहिँ एउटा सिस्टमलाई मान्नु पऱ्यो होइन, खर्चको चालु खर्चको पुँजीगत खर्चको पनि आफ्नो नियम कानुनहरू छ त्यसलाई पनि पालन गर्नु पऱ्यो, र सरकारले पनि अलिकति आदेश दिनुभन्दा पनि अलिकति सहजीकरणमा अलिक भूमिका चाहिँ निभाउनुपर्छ।
ऐन कानुनकै कुरा गर्दा संसदमा विचाराधीन अवस्थामा रहेको प्राकृतिक साधनको रोयल्टी सम्बन्धी यहाँले पहिल्यैदेखि स्थानीय स्तरमा वित्तीय अधिकार चाहिँ दिनुपर्छ, सुनिश्चितता गर्नुपर्छ भनेर एकदम आवाज पनि उठाइरहनु भएको छ। अलि स्थानीयले यहाँले भने जस्तै अलि बढी आर्थिक अधिकार पाउने कुरामा कतिको आशा गर्न सकिन्छ?
यो मैले जब त्यो विधेयक जब ड्राफ्ट भयो, ड्राफ्ट हुने बित्तिकै जो क्याबिनेटमा जाने बित्तिकै क्याबिनेटले पनि पास गरेर जब संसदमा जाँदै थियो, मैले त्यो बेलामै तुरुन्तै मैले पत्र पत्रिकामा लेखिसकेको थिएँ है, यो विधेयकहरू मुलुकको लागि, मुलुक स्थानीय सरकारको लागि दुर्भाग्य हो, स्थानीय सरकार मात्रै होइन कि प्रदेशको लागि पनि दुर्भाग्य हो भनेको थिएँ मैले, र त्यही किसिमले विभिन्न च्यानलबाट होइन, अब सभामुखदेखि लिएर होइन मेजर पोलिटिकल पार्टीको लिडर्सहरूलाई भेट्नेदेखि लिएर सभासदज्यूलाईदेखि लिएर होइन संसदको सम्बन्धित समिति जस्तो अब के अरे विकास समिति भयो, अर्थ समिति भयो, त्यहाँको सभापतिज्यूलाई नि भेटेर मैले चाहिँ होइन हाम्रो इन्टरनेसनल प्र्याक्टिस चाहिँ यो छ, प्राकृतिक साधन स्रोतमा अथवा राजस्व बाँडफाँडमा अथवा रेभिन्यू सेयरिङमा अब रेभिन्यू एसाइनमेन्ट भन्छौँ हामीले, राजस्व अधिकारमा इन्टरनेसनल प्र्याक्टिस हाम्रो यो छ, हिजो साबिकमा हामीले यो प्र्याक्टिस गरेका हौँ, हाम्रो संविधानले यो दिएको छ, अब यो हुनुपर्छ भन्ने खालकोमा मैले एक किसिमले त्यो तपाईँले भनेको सही हो, मैले त्यो मेक्सिमम लबिङ पनि गरेको, तर मैले यो दुर्भाग्य नै मैले किन भन्न खोजेको भने हिजोको अवस्थामा पनि जस्तो स्थानीय निकायले अब प्राकृतिक साधनको रोयल्टीमा 50% उपयोग गरेको अवस्था थियो हिजोको अवस्थामा, हिजो भनेको त हिजोको स्थानीय निकाय हो, अहिलेको त स्थानीय तह हो नि, हिजोको स्थानीय निकाय र अहिले स्थानीय तहको विषयमा त तुलना हामी गर्नै सक्दैनौँ भने त्यस्तो होइन, त्यो हो अहिले त राज्य शक्तिको प्रयोग गर्ने स्थानीय तह हो। र प्राकृतिक साधन स्रोतकोमा त कस्तो छ भने त्यो संविधानले पनि संविधानको आर्थिक अधिकारको प्रयोग भन्ने संविधानको तपाईँले धारा 59 हेर्नुभयो भने प्राकृतिक साधन स्रोतमा स्थानीयको अग्राधिकार हुने कुरा समेत गरेको छ होइन, अनि त्यो प्राकृतिक साधन स्रोतको प्रतिफलमा स्थानीय तहलाई पनि त्यसको प्राथमिकता दिने भन्ने कुरा गरेको छ। र प्राकृतिक साधन स्रोत मात्रै होइन होइन, समग्र राजस्वको बाँडफाँड गर्ने भनेको संविधानको धारा हामीले 60 हेऱ्यौँ भने त्यो राजस्व बाँडफाँडसँग सम्बन्धित छ होइन, त्यहाँ राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोग भन्ने छ, अथवा तपाईँ धारा 150, 151 जानुभयो भने त्यो राष्ट्रिय प्राकृतिक स्रोत वित्त आयोगको व्यवस्था छ। त्यसले किनभने त्यो इन्स्टिट्युसन हो होइन, त्यो संवैधानिक आयोग हो, त्यो जिम्मेवारी भनेको त्यो टिआर भनेको त्यो आयोगले गर्ने हो कि होइन, त्यो सबै त्यो कति प्रतिशत होइन प्रदेशलाई राख्ने, कति स्थानीयलाई, कति सङ्घलाई भन्ने त्यो निर्धारण संविधान त मलाई सोध्नुहुन्छ भने त्यसको निर्धारण चाहिँ संविधान त त्यसले गर्छ होइन, भर्टिकल्ली कति राख्ने अथवा होरिजेन्टल त्यसको एलोकेसन प्याटर्न चाहिँ कस्तो हुने भन्ने कुरा त्यसले निर्धारण गर्छ। ल ठिक छ, हामी एउटा एनमै राखिदिउँ न, भोलि बित्ता आएर नि सहिलो हुन्छ भने तापनि कम्तीमा संविधानकोलाई त हामीले हेर्नु पऱ्यो नि, संविधानको भावना के हो त्यसलाई हामीले हेर्नु पऱ्यो। र मुख्य करका स्रोतहरू भयो नि, जस्तो तपाईँको भ्याट भन्नुहोस् होइन, चाहे अन्तशुल्क भन्नुहोस्, चाहे तपाईँ भन्सार भन्नुहोस्, चाहे तपाईँ इन्कम ट्याक्स भन्नुहोस्, चाहे कर्पोरेट इन्कम ट्याक्स भन्नुहोस्, जति मैले यो ट्याक्सको कुरा गरेँ, यो ट्याक्सबाट नेपालको टोटल ट्याक्सको डालोमा 90-92% जम्मा हुन्छ हेर्नुहोस् है, मैले जुन यति भने नि हुन्छ होइन, यो सबै तपाईँ सङ्घमा राखेका छौँ हामीले हो। प्राकृतिक साधन स्रोतको भार भनेको टोटल सरकारको बास्केटमा त्यसको भार भनेको मुस्किलले 1.5% हो, 1.5% मात्रै हो। अब त्यो 1.5% सबै तल दिँदाखेरि पनि सङ्घलाई खासै समस्या पर्दैन, खासै असर गर्दैन, तर पनि यसमा पनि अब त्यो नेपाल सरकारले सङ्घले चाहिँ यसमा चाहिँ त्यो पनि के गर्नुपर्थ्यो भने ठुलो राजस्व अधिकार माथि सङ्घमै छ, तल राजस्व अधिकारी दिएका छैन, कम्ती प्राकृतिक साधन स्रोतको त अलिक थोरै हामीले कलेक्सनको लागि मात्रै जुन प्रशासनिक खर्च हुन्छ त्यो माथि राखेर सबै तल दिँदाखेरि पनि खासै असर पर्दैन थियो, त्यसमा पनि हामी अलिक विचार पुर्याएनौँ होइन, यो पाटो पनि हामीले हेर्नुपर्छ जस्तो लाग्छ।
हामीले आजको कार्यक्रममा वित्तीय संघीयता तथा सुशासन विज्ञ डाक्टर खिमलाल देवकोटासँग कुराकानी गर्यौँ। यो समय र विचारको लागि डाक्टर देवकोटाज्यू यहाँलाई धन्यवाद।
हस् त धन्यवाद।
बजेट बनाउँदा स्थानीय सरकारले ध्यान दिनुपर्ने कुराहरू, स्थानीय सरकारको बजेटको प्राथमिकता र आर्थिक स्रोतको खोजी कसरी गर्ने भन्ने विषयमा वित्तीय संघीयता तथा सुशासन विज्ञ डाक्टर खिमलाल देवकोटासँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिन्दो नेपालबाट विदा माग्ने बेला भएको छ। अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु। त्यति बेलासम्मका लागि प्राविधिक साथी संघर्ष विष्टसँगै पिटी लोप्सन विदा हुन्छु। नमस्कार।